نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم مصنع انسانیت اس میں سے ہم نفس صلی اللہ علیہ وسلم کی شخصیت کو دیکھ رہے ہیں تو ہم دیکھیں گے خطابت کو پیج نمبر 113 تکلم ہی کا ایک جزء خطابت ہے مصنع انسانیت صلی اللہ علیہ وسلم ایک عظیم پیغام کے حامل تھے اور اس کے لیے خطابت ناگزیر تھی کیا مطلب ناگزیر کس کو کہتے ہیں بعض لوگ اس کو ناگزید پڑھتے ہیں ناگزیر کہتے ہیں جسے بھاگ نہیں سکتے فارسی کا یہ لفظ ہے یعنی جب کوئی بندہ لیڈرشپ کے درجے پہ آتا ہے تو لازم ہے کہ اس کو دوسروں سے بات کرنی پڑتی ہے ایڈریس کرنا خطابت کو آپ ایڈریسنگ کے معنوں میں بھی لکھ سکتے ہیں مطلب اگر کوئی صدر ہو تو کیا وہ اپنی عوام کو خطاب نہیں کرے گا تو وہی بات یہاں لکھی ہوئی ہے کہ نبی صلی اللہ علیہ وسلم جو تھے جس منصب پہ فائز تھے اس کے لحاظ سے آپ کے لیے یہ سب چیزیں لازم تھیں خطابت یوں بھی عربوں کی دولت تھی پھر قریش تو اس صفت سے خاص طور پر مالا مال تھے عرب اور قریش کے خطیبانہ ماحول سے حضور صلی اللہ علیہ وسلم بہت بلند رہے یعنی جو ایک ٹپیکل خطیب بننے کا سٹائل تھا آپ وہ نہیں کرتے تھے فریضہ قیادت نے جب بھی تقاضا کیا آپ کی زبان کبھی نسیم سحر کی طرح کبھی آب جو کی طرح اور کبھی تیغ برق دم کی طرح متحرک ہو جاتی اب یہ مشکل کیا کہ ہمیں اتنی اردو کوئی نہیں آتی نسیم سحر صبح کی ہوا کیسے کرتی ہے بلو کرتی ہے نا یعنی نبی صلی اللہ علیہ وسلم جب بات کرتے تھے تو ایسے لگتا تھا ٹھنڈی ٹھنڈی ہوا کے جھونکے آ رہے ہیں کبھی آبے جو کیا ہے بارلی آبے جو پانی ہوتا ہے اس کا آبے جو کی طرح یعنی بالکل انرجیٹک آپ سے بات کر کے یا آپ کی بات سن کر دوسرے لوگ اپنے اندر انرجی محسوس کرتے تھے ہم خود سے پوچھیں ہماری بات سے کہیں دوسروں کی ہمت پہلی بھی تو نہیں ٹوٹ جاتی پھر تیسری چیز ہے کہ تہ تیز تلوار یعنی بجلی کی تلوار جو اس کے نیچے جیسے کوئی آتا ہے تو تیزی کا اشارہ ہے نا مطلب فلوئنسی کہ اللہ کے نبی کا خطاب اسی طرح کا ہوتا تھا واز اور تقریر کی کثرت سے آپ نے پرہیز کیا یعنی آپ واز نہیں فرماتے تھے اور تقریر تو بالکل بھی نہیں کرتے تھے اور معاشرے کی ضروریات اور اس کے ظرف کو دیکھ کر اعتدال سے قوت خطابت کا استعمال کیا مسجد میں خطابت فرماتے تو اپنی چھڑی پر سہارا لیتے میدان جنگ میں تقریر فرمانا ہوتی تو کمان پر ٹیک لگاتے کبھی کبھار سواری پر سے خطاب کیا ہے تقریر میں جسم دائیں بائیں گھوم جاتا یعنی سیدھا نہیں بلکہ ایسے جیسے آپ دیکھیں دائیں اور پھر اس طرح بائیں ریوالونگ چیئر کا ذہن میں تصور لائے یعنی اپنی جگہ پہ کھڑے نہیں رہتے تھے بلکہ ادھر ادھر موو کرتے تھے اور اگر بات کرنے والا سٹل کام اور بالکل ڈھیلا ڈالا سا ہوگا تو دوسرے لوگ تو اس بات کو زیادہ ابزارب نہیں کریں گے یعنی آپ کہہ لیجئے کہ آپ کی سپیچ یا آپ کی بات لائیولی ہوتی تھی لوگوں کو بالکل نیچرل فیلنگ آتی تھی کوئی یاد کر کے آگے رکھی ہوئی تقریر نہیں ہوتی تھی اچھا میں اپنی تقریر کھول لوں پھر کرتا ہوں کئی لوگوں سے آپ نے یہ جملہ سنا ہوگا تو یہ سٹائل نہیں تھا آپ کا پھر اسی طرح سے ہاتھوں کو حسب ضرورت حرکت دیتے اچھا باڈی لینگویج بعض لوگ یقین کریں درس دے رہے ہوتے ہیں یا خطبہ دیتے ہیں وٹ ایور تو پوری ان کی باڈی لینگویج ایسی ہوتی ہے کہ بندہ تھرل فیل کر رہا ہوتا ہے پسندیدہ عمل نہیں ہے آپ کی موومنٹ زیادہ ہوگی نا اگر تو دوسرے لوگ آپ کی باتوں سے زیادہ آپ میں الجھ جائیں گے مثلا میں اپنا دوپٹہ ٹھیک کروں کبھی ایسے کروں کبھی ایسے کروں کبھی فون دیکھوں کبھی میں یہاں سے ہی پکڑوں تو نہ چاہتے ہوئے بھی ایک انسان ہونے کے ناطے آپ ان چیزوں کو دیکھیں گے اور ویسے بھی بات کرنے والا دوسروں سے تھوڑا سا نمایاں ہو کے بیٹھا ہوتا ہے تو بات کرنے والے کو بہت نپی تلی بات بیٹھنے کے سٹائل میں ہاتھ ہلانے میں چہرے کے تاثرات میں بہت ایکسٹرا کیئرفل ہونا چاہیے کیونکہ دوسرے لوگ ڈسٹریکٹ ہو جاتے ہیں باقی چیزوں سے پھر اسی طرح سے تقریر میں بعض مواقع پر والذی نفسی بیدیہ یا والذی نفسی محمد بیدیہ یعنی قسم ہے اس ذات کی جس کے قبضے میں میری جان یا محمد کی جان ہے صلی اللہ علیہ وسلم کہہ کر قسم کھاتے یعنی یہ بھی ایک سٹائل تھا آپ کے بات کرنے کا لہجے میں بھی اور چہرے پر بھی دل کے حقیقی جذبات چھلکتے جو کہہ رہے ہوتے آپ کے فیس سے دکھتا یعنی کبھی جہنم کی بات کرتے تو آپ کے چہرے پہ جلال ہوتا اگر جنت کی بات کرتے تو چہرے پہ شادابی ہوتی کبھی غصہ آتا تو آپ کی کن پٹیاں تک یہاں جو ہے نا وہ اس کی حرکت کو صحابہ محسوس کر سکتے تھے اور جوش آ جاتا تھا کبھی آپ کا چہرہ غصے سے لال ہو جاتا تھا کبھی جذبات میں کبھی محبت میں یہ سب کچھ ہوتا تھا اور سامعین پر اثر انداز ہوتے اس انسان اعظم کے خطابات دلوں کو ہلا دیتے تھے ہم دو مثالیں یہاں لیتے ہیں حنین اور طائف کے معرکے کے بعد نبی صلی اللہ علیہ وسلم نے مال غنیمت تقسیم کیا تو دلوں کو نرم کرنے یعنی مؤلفت القلوب کی قرآنی مد کے تحت 9 مسلم رئیس مکہ کے جو تھے ان کو بہت سا حصہ دے دیا تاکہ ان کے دل مزید نرم ہو اور وہ احسان کے رشتے سے اسلامی ریاست کے ساتھ جڑ جائیں انصار میں کچھ لوگوں نے عجیب سے احساسات کی رو دوڑا دی. کہا گیا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے قریش کو خوب انعامات دیے اور ہمیں محروم رکھا، حالانکہ ہماری تلواروں سے اب تک خون کی بوندیں ٹپک رہی ہیں. یا کسی نے یہ کہہ دیا ہوگا، مشکلات میں تو ہم یاد آتے ہیں اور حاصل غنیمت دوسرے لے جاتے ہیں. یہاں سے آپ کو پتہ چل رہا ہے کہ انسان تھے. نبی صلی اللہ علیہ وسلم نے نئے لوگوں کو زیادہ دیا کہ ان کو اسلام سے جوڑنا تھا. اور آپ کو پتہ ہے کہ زکوٰۃ کی مد میں بھی ایک مد ہے، مؤلفۃ القلوب، جو انکلائنڈ ہوتا ہے نا اسلام کی طرف، اس کی مدد کرنی چاہیے. ایون اس کو زکوٰۃ سے بھی دے سکتے ہیں تاکہ اس کو لگے کہ مسلم کتنے جنرس ہوتے ہیں. اور میرے آپ کے لیے تو اتنے گولڈن چانسز ہوتے ہیں ان چیزوں پہ کہ آپ کے میرے صدقے کا یا میرے اور آپ کے فالتو کھانے کا یا جو چیز بھی ہم محسوس کرتے ہیں کسی کو گفٹ دینی چاہیے، اس کا پہلا حقدار ہمارے نان مسلم نیبرز ہیں. آپ ایک آموں کی پیٹی لاتے ہیں نا، صرف ایک آم اچھے طریقے سے اس کو نیپکن میں لپیٹ کر کسی چیز میں ڈال کر آپ ان کو پیش کر دیں، بس ختم. یقین کریں کہ یہ چیزیں وہ دعویٰ کریں گی جو آپ کے میرے لفظوں سے بات نہیں بنے گی. آج سے اگر آپ ڈیٹ دیکھ کر یہ کام کریں، ہر مہینے میں ایک پورا مہینہ آپ 8-10 دفعہ ادھر ادھر اپنے نیبرز کو چیزیں بھیجیں، آپ کی گڈ ریپوٹیشن شروع ہو جائے گی. ہمارا مسئلہ یہ کہ ہم دیتے تو بہت لوگوں کو ہیں لیکن اپنوں کو ہی، جو پہلے ہی پکاتے ہیں، جن کے اپنے ہی گھروں میں چیز ہوتی ہے. تو ہمیشہ یاد رکھیے کہ ان چیزوں کو دعویٰ کی چیز بنائیں. ابھی 2-3 دن پہلے کی کوئی بات ہے، تو کسی نے کھانا بھیجا مجھے، تو مجھے لگا میری ضرورت سے بہت زیادہ اور فریش تھا، تو میں نے اس کی ایک پلیٹ بنا کر، اور یقین کریں یہ گورے اتنے اچھا کھاتے ہیں، لیں ان کے طریقے سے. یعنی ڈسپوزیبل باکس میں گھر میں یوز نہیں کرتی، لیکن اسپیشل میں نے ان کے لیے نکال کر بالکل جیسے ٹیک اوے آتا ہے اس طرح بنا کے، ہمارے اوپر ایک نیبر ہے، بیل کروا کے ان کو دیا. بڑی خوشی سے وہ تھینک یو، انہوں نے کہا اس اے لٹل بٹ اسپائسی، نو اٹس پرفیکٹ. وہ خوش ہوتے ہیں، لے لیا. کہتے ہیں وہ باہر جو سامنے والے ہمارے ایک دو نیبر ہیں جو ہمیں قریب دکھتے ہیں، کہتے ہیں وہ بھی باہر بیٹھے ہوئے. میں نے کہا بیٹھے ہوئے آپ جائیں گے؟ کہتے ہیں ہاں. میں اسپیشل، حالانکہ وہ جو کھانا آیا تھا وہ پورا ہو گیا، میرے پاس فریج میں اور بھی کچھ کھانا تھا، میں نے اس کو پورے اچھے طریقے سے فریش باکس بنایا، سب کر کرا کے جیسے وہ کھا سکتے تھے ان کو دیا. میں نے کہا جائے دیں آپ یہ دے کے. میں نیچے اپنے کام میں لگ گئی، میں نے سمجھا یہ دے کے آگے ہوں گے. میرا حال ہے اللہ جھوٹ نہ بلائے کہ آدھا پونا گھنٹہ ہو گیا. میں نے اپنے حساب سے ان کو نیچے سے کوئی بات کہی، جواب ہی نہیں آ رہا. میں غصے میں اوپر آئی کہ یہ کیا ہو گیا، میرے سے بات نہیں کرتے. دیکھا سر جی تو ہے ہی کوئی نہیں ہے وہاں. میں سمجھ گئی یہ دعوت کرنے گئے تو دعویٰ دینے گئے. میں نے دیکھا جوتا کوئی نہیں تھا، دروازے کے پاس ہی مجھے ان کی آوازیں آ رہی. یقین کریں مور دین ون آور وہ دینے گئے نا، تو وہ اتنے فرینڈلی ہیں میاں بیوی، وہ دونوں باہر بیٹھے ہوئے تھے. انہوں نے گو ساما کمنگ، کم آ جاؤ بیٹھ گئے. کہ پھر میں سمجھ گیا اب یہ مغرب سے 10-15 منٹ پہلے آئیں گے جب انہوں نے نکلنا ہے. بہرحال وہی ہوا سیم نماز کے لیے. میں کہا آپ کدھر تھے؟ کہتے مجھے آنے ہی نہیں دے رہا تھا. باتیں کی میں کہا باتیں کی کیا؟ کہتے ایتھیسٹ ہے. یعنی میرا اتنا دل گھٹا کہ دیکھیں باہر کیا منظر ہیں، کیا کچھ ہیں. کہتے خدا کو نہیں مانتے، اتنے فرینڈلی ہیں. تو میں نے سوچا کہ یہ میں نے جو کھانا بھیجا پتہ نہیں وہ کھاتے بھی ہیں کہ نہیں. سچی بات ہے اللہ کو پتا، کھائے نہ کھائیں، کھاتے ہیں تو اچھی بات ہے، لیکن کھانا دینے گے تو آپ نے وہاں جو بات کی وہ. میں نے کہا آپ کو حضرت یوسف یاد ہے انہوں نے کیا کیا تھا؟ میں نے کہا آپ نے کھانا ٹھنڈا کرا دیا ان کا، آپ ان سے باتیں کرنے لگ گئے. تو بہرحال یہ چھوٹے چھوٹے جوک چلتے رہتے ہیں. تو انہوں نے کہا نہیں، حضرت یوسف نے کہا تھا کھانا آنے تک میں آپ سے باتیں کروں گا. تو میں اب کیا کرتا ہوں، انہوں نے مجھے بلا لیا تھا. تو یہ چھوٹے چھوٹے موقع، تو یہ ٹوکنز ہیں، آج سے اس پہ کریں. آپ کے گھر میں کوئی چاکلیٹ پڑی ہے، کوئی کوکیز کا بند بیگ پڑا ہوا ہے، کوئی کیک پڑا، لے جائیے. یہ اللہ کے نبی کی سنت سے سیکھے کہ نئے لوگوں کو آپ نے دے دیا اور جو پرانے تھے وہ باتیں بنانے لگے. ہاں جی اب ہمارے اندر تو یہ بھی دکھنے، ہمارے اندر تو نقصی دکھنے، وہ اور جو لوگ نظر آ گئے، یہ بھی ایک شیطان سوچ ڈالتا ہے. تو یہ چرچے اللہ کے نبی کے کانوں تک پہنچ گئے، بات تو نہیں چھپتی، یہ تو مان لیجیے. حالانکہ اس دور میں کوئی واٹس ایپ اور وائبر ٹویٹر کوئی نہیں تھے، بات پہنچ گئی. ایک چرمی یعنی چمڑے کا خیمہ لگایا آپ نے، نصب کیا گیا، اور اس میں انصار کا اجتماع بلایا. یعنی اللہ کے نبی جب اپنے ساتھیوں کے دلوں میں کوئی ایسی کھٹپٹ دیکھتے تھے نا، فوراً میٹنگ کال کرتے تھے، ادھر آؤ بیٹھو، سنو اب میں تمہیں کچھ سناتا ہوں. اور یہ بہترین طریقہ ہوتا ہے لوگوں کی اصلاح کا. خیر اس میں انصار کا اجتماع بلایا گیا، آپ نے دریافت فرمایا تم لوگوں نے ایسی باتیں کہی ہیں، جواب ملا کہ آپ نے جو سنا وہ صحیح ہے، مگر یہ باتیں ہم میں سے ذمہ دار لوگوں نے نہیں کی، کچھ نوجوانوں نے ایسے فکرے کہے ہیں. واقعے کی تحقیق کے بعد آپ نے یہ تقریر کی. یہاں سے دیکھیے کہ کچھ لوگ ہوتے ہیں بات کرتے ہیں اور بدنامی اکثر پورے گروپ کی ہو جاتی ہے. تو یہاں بھی آپ نے میرے لیے عمل ہے، آپ کے لیے بھی، کہ کبھی بھی کمنٹس نہ دیں. آپ کو کسی پر کوئی اعتراض ہے حق ہے آپ کا، آپ کو کسی کی کوئی بات غیر مناسب لگتی ہے سوچنا حق ہے، آپ کسی کے بارے میں سوچتے ہیں کہ فیوریٹزم ہے کچھ، آپ کا حق ہے. لیکن ایک بات کا حق آپ کو بالکل نہیں ہے، کیا آپ اس بات کو کسی دوسرے سے شیئر کریں تاکہ جراثیم کی طرح وہ بات پھیل کر ایک پھپھوندی کی بن جائے، خود ڈائریکٹ اس بندے سے آ کے بات کر لیں. कि भाई मुझे आपसे सिस्टर ये लगा या मुझे ऐसे लगा, ज़रा मेरी मदद कर दें। और अल्लाह के नबी हमेशा फिर लोगों का जहन क्लियर करते थे। ये भी एक सुन्नत इस आप अमल से सीख रहे हैं। आपको शक पड़ जाए ना किसी रिश्ते में, किसी साथ में, कोई दिल में बात है, तो सोए ना जब तक कि उस बात को क्लियर ना करवा लें। अब ज़रा आपके ज़रा अल्फाज तो सुनिएगा, मोतियों की लड़ियों में पिरोए हुए अल्फाज हैं जो आपने अपने सहाबा के दिलों में मैल आने की सूरत में बोले। क्या कहा? क्या ये सच नहीं है कि तुम लोग पहले गुमराह थे, अल्लाह ने मेरे ज़रिए से तुमको हिदायत दी, तुम मुंतशिर और परागंदा थे, बिखरे हुए थे, स्कैटर्ड थे, खुदा ने मेरे ज़रिए से तुमको मुत्तहिद और मुत्तफिक किया, तुम मुफलिस थे, अल्लाह ने मेरे ज़रिए से तुमको आसूदा हाल किया। क्योंकि अरब क्या था, एक कटा हुआ जजीरा ही था ना, एक टुकड़ा था ना, लेकिन इस्लाम आया तो फिर वहाँ दौलत भी आ गई। हर सवाल पर अंसार कहते जाते थे कि बिला शुबा अल्लाह और रसूल का बहुत बड़ा एहसान हम पर है। नहीं, तुम ये जवाब दो, अब आप सिखा रहे हैं कि नहीं, तुमने ये गोलमोल बात नहीं करनी कि हाँ जी अल्लाह का बड़ा एहसान है। बाद लोग मुंह से ऐसे ही कहते हैं, लेकिन आपने कहा नहीं, तुम ये जवाब दो कि ऐ मोहम्मद, तुमको जब लोगों ने झुटलाया तो हमने तुम्हारी तस्दीक की, तुमको जब लोगों ने छोड़ दिया तो हमने पनाह दी, तुम जब मुफलिस होकर आए थे तो हमने हर तरह की मदद की। तुम जवाब में ये कहते जाओ और मैं ये कहता जाऊंगा, हाँ तुम सच कहते हो, लेकिन ऐ गिरोह इंसार, क्या तुमको ये पसंद नहीं के लोग ऊंट और बकरियां ले जाएं और तुम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को लेकर अपने घरों को जाओ। देखिए अंदाज देखिए, पहले अपने साथियों को प्रवोक किया, उनसे पूछा, जब उन्होंने कहा हाँ हाँ आपके हम पे एहसान है, अल्लाह का एहसान है, तो कहा बुलट कहते, तुमने मुझ पर एहसान किया कि तुमने मक्का वालों से बचाया। देखिए ये है जज्बात की गर्मी, दिल में 70 बातें हों जब सामने बैठ जाओ तो दिल खुल जाए। आपने बल्कि अंसार को उनकी खूबियां याद दिलाई कि आपने कितने मुश्किल वक्तों में इस्लाम की मदद की। तो क्या अब आप ये चार ऊँटनी और बकरियां जो मैंने दे दी हैं दूसरों को और मक्कालों को दे दी हैं, तो तुम्हें लगा शायद ये पिछलों को देना पसंद कर रहे हैं? देखिए इंसान है ना, जज्बे आ जाते हैं, उल्टे सीधी बातें दिमाग में आता है कि मक्का से आए हैं, लो देखो उन्होंने इनको निकाला था, ये फिर बकरियाँ उन्हीं को दे रहे हैं, हम मदीना वालों ने इनकी इतनी मदद की, तो क्या तुम बकरियाँ लेना चाहते हो कि मोहम्मद को लेना चाहते हो सल्लल्लाहु अलैहि वसल्लम? और अगर आप इस सारी गुफ्तगू में देखिए तो कलाम का उतार चढ़ाव देखें, फ्लक्चुएशन थी आपकी बात में, खंजरे खिताबत की इस धार को देखिए जो नाजुक जज्बात से सैकल की गई थी, फिर इसकी रवानी देखिए, मतालिब के मोड़ देखिए, फिर ये गौर कीजिए किस तरह खतीब सल्लल्लाहु अलैहि वसल्लम ने बिलाखर मतलूबा कैफियत सामईन में पूरी तरह उभार दी, प्रवोक किया। अच्छा खतीब कौन होता है जो दूसरों के जज्बात को उभार दे, रोने की बात पर उनकी आंखें बह जाएं, अच्छी बात पर उनके चेहरे पर स्माइल आ जाए, दर्द पैदा कर दे, जोश पैदा कर दे। इतना आपने माहौल गरमा दिया कि अंसार बेख्तियार चीख उठे कि हमको सिर्फ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम दरकार है, हमें और कुछ नहीं चाहिए, बस आप हमारे से खुश रहें। तो ये एक बहुत बड़ी खूबी होती है, ये मलका होता है जिसको अल्लाह दे दे, बाजार गरम करना, माहौल को गरम करना, महफिल को चार चांद लगा देने। और नबी सल्लल्लाहु अलैहि वसल्लम में ये खूबी बहुत थी, ठंडी बातें नहीं करनी चाहिए, ठंडे ठंडे बैठे, ठंडे ठंडे चल पड़े, और ना बहुत गर्म करनी चाहिए, एक गर्म की है ना तो अब दो ठंडी करें, दो ठंडी कर ली हैं, अब लोग ज्यादा ही ठंडे हो गए तो जरा सी ये खट्टी कर दें ताकि सीधे होके बैठ जाएं। ये हिकमत आपको हदीस पढ़ने से भी आती है। इब्तदाई दौरे दावत में कोहे सफा के खुतबे के अलावा कई बार आपने कुरैश के सामने तकरीर फरमाई। इस दौर के खुतबे का ये इक्तबास है, इक्तबास किसको कहते हैं, टुकड़े को, तर्जमा पर सुनिएगा। काफले का दीदबान अपने साथियों को कभी गलत इत्तला नहीं दिया करता, खुदा की कसम अगर बफर्ज़े मोहाल में और सब लोगों से झूठ कहने पर तैयार भी हो जाता तब भी तुमसे गलत बात हरगिज ना कहता, और अगर बफर्ज़े मोहाल में तमाम दूसरे लोगों को हलाकत और खतरे से दोचार कर देता तो भी तुमको कभी खतरे में मुब्तला ना करता। यानी मैं तुम्हारा खानदान का हूँ, तुम्हारे अपनों में से हूँ, मैं तुम्हें क्यों गलत बातें कहूँगा? इस खुदा की कसम जिसके सिवा और कोई इलाह नहीं, मैं तुम्हारी तरफ खसूसियत से और तमाम इंसानों की तरफ जामे तौर से अल्लाह का मुकर्रर करदा रसूल हूँ। बखुदा तुमको लाजिमन मरना है जैसे कि तुम सो जाते हो, और फिर मरने के बाद तुमको जी उठना है जैसे कि तुम नींद से बेदार हो जाते हो। तुमसे लाजिमन तुम्हारे कामों का हिसाब लिया जाना है, और तुम्हारे भले का बदला भला और बुरे का बदला बुरा जरूर मिलना है। फिर या तो हमेशा के लिए जन्नत होगी और या हमेशा के लिए दोजख। क्या सादा अंदाज है, कितनी अकली और जज्बाती अपील है। दाई की खैर ख्वाही एक एक लफ्ज से टपकी पड़ती है, फिर यकीन कूट कूट कर भरा हुआ है। छोटे से इस खुतबे में मिसाल भी बयान कर दी, कि कैसे सोते हो फिर उठ जाते हो। तौहीद भी बयान हो गई, रसालत और आखरत की बुनियादी दावत भी समाई गई, तो यही बात है। अच्छा, अब ये मैंने आपके सामने पढ़ा है ना, ये किताब में से पढ़ने के भी आपके 10 अंदाज बन जाएंगे। अब मैंने आपके सामने पढ़ा है ना, और इसको दूसरी तरह अगर पढ़ूँ ना, तो आपको शायद इन लफ्ज़ों की वो खूबसूरती ना समझ आए। बाज़ दफ़ा हम किसी की स्पीच पढ़ते हैं ना, तो उसका स्पार्ट अंदाज है। मसलन यही जुमला जो भी मैंने आपके, ये आखिरी हिस्सा इसका पढ़ती हूँ, जो बहुत सिंपल सा था, कि बा खुदा तुमको मरना है। अब हमने पढ़ लिया, और इसको मैं ऐसे पढ़, बा खुदा तुमको लाजिम मरना है, जैसे कि तुम सोच जाते हो, फिर मरने के बाद तुमको जुड़ना है, जैसे कि तुम नींद से बेदार होते हो। क्या किया मैंने, अल्लाह के नबी के लफ्ज़ों का हुसन ख़त्म कर दिया। तो जब कोई बुक भी पढ़े ना, तो उसको ऐसे पढ़ा करें जैसे वो लफ्ज़ हैं। कुरान पढ़ने का भी यही फ़र्क है। ये जो हम पढ़ते हैं अल्हम्दुलिल्लाह रब्बिल आलमीन, चूँकि हमें समझ नहीं आ रहा ना, स्टाइल हमारा यही होता है, नहीं अल्हम्दुलिल्लाह रब्बिल आलमीन, ऐसे जज्बात की गर्मी। अच्छा चलें, अब नबी सल्लम ने तो अपने साथियों की तरबियत की है ना, आप अपने बच्चों के साथ जब बात करती हैं तो कैसे करती हैं? अब वो ज़रा कोई माँ करके तो दिखाए इधर। बिलीव मी, जो लफ्ज़ आप, जो स्टाइल आप अपने बच्चों से जिस टोन से या जितनी ऊंची बोलें, आप खुद अपने से किसी को बोलता ऐसा देखें तो आप परेशान हो जाएं। बस वो मासूम बच्चों के साथ तकरीर का अंदाज और गुस्से का और तानों का, उठते नहीं जाते नहीं, देर कर देते रोज़, इनकी वजह से डांट पड़ती, ये करते वो करते, उसको क्या लगे, वो तो सोया हुआ। नहीं, आप बात ऐसे करें, क्या हो गया आपको, बस फिर वो खुद सोचे मुझे क्या हो गया, वरना वो कहेगा अम्मी को कुछ हो गया। तो ये चीज़ें सीखने की होती हैं, ऐसी शख्सियत नहीं बनती। ये छोटे छोटे वो जो जिक्स एंड पजल्स नहीं होते इंसान की पर्सनैलिटी, ये छोटी छोटी चीज़ों से मिलकर बनती है। तो कुछ माएँ बोलती ज़्यादा हैं, बच्चे कम सुन रहे हैं, कुछ कम बोलती हैं, बच्चे इतनी सी बात सुन के रोने लग जाते हैं कि मामा से इतनी नहीं सुननी। माँ की बात में असर होता है उतनी में, और बेअसर बातें चाहे ज़्यादा से ज़्यादा करते रहें, फ़ायदा नहीं होता। तो ये अंदाज़ मुझे आपको भी इंशाल्लाह सीखना है। खुतबे के मारकतुल अराक खुतबे दो और भी हैं, जिनमें एक फ़तेह मक्का के मौके पर और दूसरा हज्जतुल विदा के मौके पर दिया गया। इन खुतबों का मिजाज इंतहाई इनकलाबी है। इनकलाबी क्या, रेवोल्यूशनरी, जोश दिला रहे हैं, और इनमें ईमान, अखलाक और इकतदार तीनों की गूंज सुनाई देती है। हज्जतुल विदा का खुतबा तो गोया एक दौरे नौ के इफ्तिताह का ऐलान है, यानी एक नया दौर शुरू हो रहा है। आपने कभी सुना नबी सल्लल्लाहु अलैहि वसल्लम का लास्ट खुतबा? सुना नहीं, पढ़ा ही होगा या सुना है। आप देखिए उसमें इतना दर्द है, ऐसे लगता है कि पूरा आपने अपने जाने से पहले लोगों को एक लाह अमल दे दिया। इस पे लेक्चर्स भी मौजूद हैं, नबी का खुतबा और हज्जतुल विदा का खुतबा। ये बड़े मारूफ टॉपिक है, इंग्लिश उर्दू में आपको बेशुमार लोगों के इस पे लेक्चर्स मिलेंगे, ये सुने, और इसी की रोशनी में हम अपने लोगों से बात करने का तरीका भी देखें। तो बातचीत बहुत अहम होती है। सारी बात जो भी पढ़ी, इसका खुलासा क्या निकला हमारे सामने, कि हमने इन सारे कामों को करते हैं जो हमारे दिन रात चलते हैं, शौहर से बात करने में, बच्चों से बात करने में, नेबर से बात करने में, बेतकल्लफ दोस्तों से बात करने में, फॉर्मली कहीं जाके मीटिंग में बात करनी पड़ जाए, पेरेंट्स डे पे जाके एज अ मदर कहीं जाके कुछ बात करनी है, तो मैं कैसे बात करती हूँ। इंशाल्लाह आप देखेंगे अगर इनमें से एक एक बात भी हमने अपना ली तो हमारे अंदर काफ़ी बेहतरी आएगी। अब जब खिताबत होती है तो फिर एक और काम लीडर्स को ज़रूर करना पड़ता है, और वो क्या है, राबते करने पड़ते हैं, सोशल रिलेशनशिप। नबी सल्लम लीडर भी थे, हाकिम भी थे, जर्नैल भी थे, ऐसे लोगों को एक एक बंदे से बाद दफ़ा मीटिंग करनी पड़ती है, बाद दफ़ा पूरे ग्रुप से राबते करने पड़ते हैं। तो ज़रा इसमें भी देखते हैं कि आम समाजी राबता क्या था, हाउ सोशल ही वाज। इसके ऊपर इंग्लिश में लिख लें तो आपको बात आसान लगेगी। क्या नबी सल्लम सोशलाइज करते थे, क्या आप लोगों से कोई ताल्लुक रखते थे या बस अपने हुजरे में रहते थे? नहीं, बड़े बड़े काम करने वाले लोग अमूमन राबता आम के लिए वक्त नहीं निकाल सकते, बात बात है, क्योंकि उनके सेक्रेटरी और उनके वजीर ही तरखा देते हैं लोगों को, नहीं नहीं आप उनसे बात नहीं कर सकते, नहीं वो बड़े मसरूफ हैं, और ना हर तरफ तवज्जो दे सकते हैं। बस बड़े लोगों में तन्हाई पसंदी और खुशकी मिजाज पैदा हो जाती है। अच्छा, मैंने तन्हाई पसंदी किस लफ्ज़ को बोला, खलवत पसंदी। बस बड़े लोगों में खलवत पसंदी और खुशकी मिजाज पैदा हो जाती है, और कुछ किब्र का शिकार होकर अपने लिए काले में बाला बना लेते हैं। यानी कुछ लोगों को ये एहसास ही बहुत होता है, हम बहुत बड़े लोग हैं, हम बहुत अनअप्रोचेबल हैं, हम दूसरों से दूर रहेंगे ना तो हमारी इज्जत होगी। मगर हजूर सल्लल्लाहु अलैहि वसल्लम इंतहाई असमत के मुकाम पर फायस होकर और तारीख का रुख बदलने वाले कारनामे अंजाम देकर अवामी हलकों से पूरी तरह मरबूत थे, यानी राबतों में थे। क्या पता चला, अगर अल्लाह ने आपको कोई ऐसा दे ही दिया मुकाम और मर्तबा, तो लोगों से ना कटें। ये बीच में वाया फुलां फुलां उधर, बस मैं अपना नंबर तो दे नहीं सकती, मैं तो बात नहीं कर सकती, मैं तो मसरूफ बहुत होती हूँ, ये कभी भी फीलिंग्स ना दे लोगों को। हाँ, लोगों को अपने तरीके से समझा दें, बात के फोन उठाने के वक्त से समझा दें कि ये कोई फोन करने का वक्त था, या फोन करने से पहले आप एक मैसेज कर लें भाई कि फोन पे तो हो सकता है रिकॉर्डिंग हो रही है और आपकी कॉल से वो डिस्टर्ब हो गई, तो मैसेज कर लें कि नहीं कॉल दिस टाइम, तो जनरलाइज तो किया जा सकता है, लेकिन कट के अलग हो जाना, हमारा नंबर कोई ना ले, हमारा मैसेज कोई ना पढ़े, हमारी ईमेल कोई ना पढ़े, ये अच्छे लीडर का काम नहीं होता। लोग हमेशा डायरेक्ट रब्ता रखना पसंद करते हैं और जमात और माशरे के अफराद से शख्सी और निजी ताल्लुक रखते थे। अलहदगी पसंदी या किबर, ये बुसत का शायबा तक न था। अब ये देखिए, अलहदगी पसंदी तो आपको समझ आ गया ना कि आप आइसोलेटेड या अलग नहीं रहते थे। दुख की बात है कि उर्दू समझाने के लिए इंग्लिश का लफ्ज बोलना पड़ता है, ये हमारा अलमिया है आज के दौर का है। किबर भी आप जानते हैं, तकबर बढ़ाई, ये बुसत क्या बुलाए भाई, कुरान में भी लफ्ज है। याबिस किसको कहते हैं? रौतबु नाउ याबिस, खुश्क। रौतब कहते हैं रुतब, या रुतब खजूरें कौन सी होती हैं जो गीली गीली होती हैं, और जो ड्राई डेट्स होते हैं उसको याबिस कहते हैं। ये बूसियत में खुश्की का मारा हुआ, बाज लीडर वैसे ही खुनक मिजाज हो जाते हैं, खुश्क मिजाज हो जाते हैं, लोग उनको देख कर ही कहते हैं इनसे हम दूर ही रहे। दर हकीकत आपने जिस निज़ाम अखुव्वत की तासीस यानी बुनियाद फरमाई थी, ये इसका अहम तकाजा था कि लोग बाहम और दिगर मरबूत रहें, यानी अल्लाह के नबी लोगों को जोड़ने आए थे। आपने एक नया काम करना था, लोगों को भाईचारा देना था, तो आप खुद कटे रहेंगे तो दूसरों को कैसे मिलाएंगे? जैसे माँ बाप अगर कटे कटे रहें तो फिर बच्चे कैसे घुले मिलेंगे खानदान से और फैमिली से, तो जब आप मिलते हैं तो दूसरे भी मिलते हैं, एक दूसरे के काम आए और एक दूसरे के हकूक पहचाने। बखिलाफ इसके आज जो तमद्दुन, तमद्दुन मीन कल्चर स्टाइल ऑफ लिविंग, मगरब में नशो नुमा पा गया है, इसमें हाल क्या है? किसे राबा किसे कारे नबाशद, यानी आज वेस्ट में क्या कहते हैं, माइंड योर बिजनेस, आप अपने घर खुश हम अपने घर खुश। यानी आज तो ये हाल हो गया कि एक घर में रहने वाले दो लोग एक दूसरे को नहीं पहचानते, तो ये जो बात हो गई है ना कि किसे राबा किसे कारे नबाई, कि अपने काम से काम रखो, अपने अपने मामले करो, इसकी फिजा बड़ी इंसानियत कश हो गई है। इंसानियत कश से क्या मुराद है? इंसानियत को किल करने वाली। जानवरों का मामला है कि वो अपने हाल में रहे, इंसान तो उन्स है, आपको तो लफ्ज उन्स क्या है, इंसान, आई फील उन्स, आई फील लव फॉर यू, मोहब्बत, तो इंसानों को तो एक दूसरे से मोहब्बत होती है। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की रहनुमाई में इस फिजा को बदलने की ज़रूरत है। हम अपने नबी सल्लल्लाहु अलैहि वसल्लम को आम समाजी राब्तों के दायरे में थोड़ा सा देखते हैं। अब ये बहुत कॉमन चीज़ें हैं जो मेरे आपके लिए इस वक्त बड़ी अहम है, क्योंकि हमें बाज़ दफ़ा सोशलाइज करने की हदें नहीं पता, या तो बिल्कुल कट जाते हैं और या इतने घुलते हैं कि फिर हर वक्त हम चाय बना रहे होते हैं, या हमारे घरों में दावत है, या हम किसी जगह जा रहे हैं, तो इन सारी चीज़ों से बचिए। आइए देखिए, बहुत ही दिलचस्प टॉपिक है ये हमारा, कि आप लोगों से कैसे मिलते थे। सबसे पहले आपका मामूल था कि रास्ते में मिलने वालों से सलाम कहते और सलाम कहने में पहल करते, किसी को पैगाम भिजवाते तो साथ जरूर सलाम कहलवाते, किसी का सलाम पहुंचाया जाता तो भेजने वाले को भी और लाने वाले को भी जुदा जुदा सलाम कहते। एक बार लड़कों की टोली के पास से गुजरे तो इनको सलाम किया, यानी अपने से उम्र में छोटे लोगों को। औरतों की जमात के करीब से होकर निकले तो इनको सलाम किया, घर में दाखिल होते हुए और घर से निकलते हुए लोगों को भी सलाम कहते। अहबाब यानी दोस्त, इनसे मुआनिका, मुआनिका किसको कहते हैं? हग, गले मिलना। उनकते गर्दन को, तो ये जो हम गले मिलते हैं ना, असल में हम गले पड़ते हैं अगले के, इतना झंझोड़ते हैं अगले की चाहे वो जान निकल जाए, ये नहीं करना चाहिए। मुआनिका पता क्या होता है? आप अपनी जगह पे खड़े रहे, अपना थोड़ी सी गर्दन, ये उनक कहते हैं, गर्दन से गर्दन मिलाना। मसलन जैसे दो लोग हैं ना, अब यहाँ है तो गर्दन बस इतना सा टच, हल्का सा यहाँ टच, यही बेहतर होता है। इवन औरतें औरतों के साथ, वो जिसको जप्फी मार के मिलना कहते हैं, वो नहीं करना चाहिए, अच्छा नहीं होता। और बाज लोग तो फिर इतना घोटते हैं आपको कि सांस ही दब जाए चाहे, ये दुरुस्त तरीका नहीं है, सिर्फ मानके की इजाजत है। और कब करते थे मानका? जब सफर से आते थे, काफी दिन बाद मिलते थे। बाद जगह मैंने लड़कियों को देखा, दिन में चार दफा भी मिलेंगी तो एक दूसरे से गले मिल रही होती है, ये अच्छा अमल नहीं है बिल्कुल भी। और मुसाफहा भी करते, मुसाफहा क्या है? शेक हैंड। ये होती है सफखुन, ये जो आपकी मेरी हथेली है ना, इसको सफहा। तो मुसाफा क्या होता है? हाथ से हाथ का मिलना, यानी पाम से पाम का मिलना। मुसाफे से हाथ इस वक्त तक ना खींचते जब तक दूसरा खुद ही अपना हाथ अलग ना करे, लेकिन जोर से नहीं पकड़ना कि अगले की हाथ ही बेचारे का हड्डी हिल जाए अपनी जगह से। अच्छा, अब हमारे यहाँ इस्लाम सलाम करने का क्या तरीका है जी? ये सारा सुनते वक्त आपको अपने बारे में क्या फील हुआ? क्या आप भी कसरत से सलाम करती हैं? मैं चंद सवाल बोलती हूँ, लिखिए और अपना जायजा लीजिए उसकी रोशनी में। گروسری سٹور میں جاتی ہوں تو وہاں مجھے دوسری سسٹرز ملتی ہیں مسلم یا دوسری، تو میرا کیا عمل ہوتا ہے؟ پاکستانی گروسری سٹور گئے تو ظاہر ہے 98% وہاں اپنے ہی لوگ ہوں گے دیسی، سلام کریں، السلام علیکم، سسٹر ہیں کوئی، آپ سسٹر ہیں تو آپ سسٹر کو سلام کریں، اور برادرز برادرز کو کریں، یہ نہیں کہ برادر سسٹرز کو سسٹر برادرز کو کرنے لگ جائیں، یعنی حیا کے ساتھ بس سلام. حدیث میں آتا ہے کہ قیامت کے قریب لوگ صرف جاننے والے کو سلام کریں گے، تو اچھا عمل نہیں ہے. اچھا آپ گئے کھیوی پہ یا آپ گئے تحریمی پہ چلے گئے، اب وہاں گورے گوریاں ان کو ہائے کہہ دیں، بس ہیلو کہہ دیں، ہاؤ آر یو ڈوئنگ، آپ نوش میں جو بھی جس طرح کہتے ہیں، یہ لازم ہے، اس سے بونڈ بنتے ہیں، اس سے ایک انسان اپنے آپ کو دوسرے کے قریب کرتا ہے. ٹھیک ہے، تو یہ اس سنت آپ نے اس میں سے ڈھونڈ لی. پھر اگلا عمل آپ کا کیا تھا؟ مجلس میں جاتے تو اس امر کو نہ پسند کرتے کہ صحابہ تعظیم کے لیے کھڑے ہوں. اچھا، ہمارے بعض اسکولوں میں کیا ہوتا ہے، آپ کا تو مجھے نہیں پتا، جب ہم پڑھتے تھے تو ٹیچر کے آنے پہ بچے کھڑے ہوتے تھے، اور وہ کھڑے کس لیے ہوتے تھے؟ تعظیمن، اجازت نہیں ہے. قومو للہ قانتین، سورہ بقرہ میں آپ پڑھتے ہیں. قیام جو نا عبادت کا حصہ ہے. ہاں ویسے کوئی آیا آپ اس کو دیکھ کر کھڑے ہو گئے، اب آپ کے نہیں مہمان ہے میں نے نہیں کھڑے ہونا، وہ خود ہی اندر آئے، نہیں، وہ ویلکم کرنے کے لیے، وہ آپ کا اس کو مدد کرنے کے لیے ہے، وہ اس کو دینا، وہ اچھا پسندیدہ عمل ہے، لیکن تعظیم کے لیے نہیں کھڑے ہونا. تو پھر یہ جو نبی صلی اللہ علیہ وسلم کے لیے کھڑے ہوتے ہیں، وہ کیوں کھڑے ہوتے ہیں؟ ہمارے زوم کے مطابق اگر اللہ کے نبی آ بھی گئے ہیں تو آپ کی اپنی زندگی میں تو آپ لوگوں کو کھڑا نہیں ہونے دیتے تھے. ایک موقع پہ آپ آئے تو صحابہ نے کھڑا ہونا چاہا، کہا یہ کیا کیا ہے؟ کہا ہم حبشہ گئے تھے تو ان کا بادشاہ جب آیا تو لوگ کھڑے ہوئے، تو ہم نے سوچا کہ ہم تو ان کے بادشاہ کی نسبت آپ سے بہت زیادہ محبت کرتے ہیں، آپ کی زیادہ عزت ہے. تو آپ نے فرمایا نہیں، اس کی اجازت نہیں. پھر آپ نے اس سجدے کی بات بھی کی جس کو ہمارے پاکستانی کلچر میں بڑی شہرت حاصل ہے، اس لیے میں نہیں کرتی، لیکن ایسا کرنا نہیں چاہیے. ٹھیک ہے، خیر مجلس کے کنارے پر ہی بیٹھ جاتے ہیں. کناروں پہ کیوں بیٹھتے؟ کہ اگر اس مجلس میں کوئی خلاف شریعت چیز ہوگی تو اٹھ کے جانے میں مدد ہو جائے گی، اور اگر وہاں بیٹھنا بھی پڑا تو محفل میں تو بیٹھے ہوئے ہیں، اور آگے کود بھود کے آگے سے آگے جانا یہ پسندیدہ عمل ویسے بھی نہیں ہے. کندھوں پر سے پھاند کر بیچ میں گھسنے سے احتراز فرماتے، یعنی ایسا نہیں کرتے. اچھا ہم کب کندھوں سے پھاند کے جاتے ہیں؟ جب ہم لیٹ مسجد میں پہنچتے تراویوں کے لیے، دل کیا کرتا ہے؟ سب سے آگے جانا ہے، تو پہنچتے ہم سب سے آخر میں، کیونکہ ابھی پکوڑے کھا رہے تھے اور ابھی ہم نے وہ دوسرا ڈبی پینا تھا. رمضان میں ایسے عمل دیکھے گئے ہیں نا، تو جہاں جگہ ملے وہاں بیٹھ جائیں. فرمایا اجلس کما یجلس العبد، اسی طرح بیٹھتا ہوں جس طرح اللہ کا ایک بندہ بیٹھتا ہے، یعنی عاجزی سے بیٹھتے تھے. اپنے زانو ساتھیوں سے بڑھا کر نہ بیٹھتے، کندھے یعنی جہاں سب بیٹھے ہوتے اس سے پرومیننٹ ہو کے نہیں بیٹھتے. اگر سب بیٹھے ایک جگہ پہ تو ساتھ ساتھ بیٹھتے، یعنی اپنے آپ کو ذرا ایک پرومیننٹ نہیں کر دیتے تھے کہ اب مجھے زیادہ اہم جگہ دے دو، دوسروں کو کم دے دو. کوئی آتا تو اعزاز کے لیے اپنی چادر بچھا دیتے، تو اس کو ایسے بچھا دینا، آنے والے کو کتنا اچھا لگتا ہے کہ آپ اس پہ بیٹھے. اب ان کے صوفے اور کوچیز تو نہیں تھی نا، تو زمین پہ بیٹھے ہوتے تھے، کوئی آتا تو اس کے لیے عزت سے چادر بچھاتے. آنے والا جب تک خود نہ اٹھتا آپ مجلس سے الگ نہ ہوتے. اہل مجلس کی گفتگو میں غیر متعلق موضوع نہ چھیڑتے، بلکہ جو سلسلہ کلام چل رہا ہوتا اسی میں شامل ہو جاتے. چنانچہ نماز صبح کے بعد مجلس رہتی اور اس میں صحابہ سے خوب باتیں ہوتی، جاہلیت کے قصے چھڑ جاتے اور ان پر خوب ہنسی بھی ہوتی، صحابہ شعر بھی پڑھتے، جس موضوع سے اہل مجلس کے چہروں سے اکتانے کا اثر محسوس ہوتا اسے بدل دیتے، ایک ایک فرد مجلس پر توجہ فرماتے تاکہ کوئی یہ نہ محسوس کرے کہ کسی کو اس پر آپ نے فوقیت دی ہے. دوران تکلم کوئی شخص غیر متعلق سوال چھیڑ دیتا تو اسے نظر انداز کر کے گفتگو جاری رکھتے. ہم تو بحث شروع ہو جائے نا، کیا ضرورت ہی یہ کرنے کی، اس غلط بات کا جواب ہی نہ دے، بیکار بات، آؤٹ آف کانٹیکس بات ہے، اگلا خود ہی سمجھ جائے گا کہ میں نے غلط بات کر دی، اور سلسلہ پورا کر کے پھر اس کی طرف متوجہ ہو جاتے. خطابت کرنے والے کی جانب سے اس وقت تک رخ نہ پھیرتے جب تک وہ خود منہ نہ پھیر لیتا. کان میں کوئی سرگوشی کرتا تو جب تک وہ بات پوری کر کے منہ نہ ہٹا لیتا آپ برابر اپنا سر اسی کی طرف جھکائے رکھتے، کسی کی بات کو کبھی نہ کاٹتے. ہم کیا کہتے ہیں؟ میری سن لو، یہ اچھا عمل نہیں ہے، الا یہ کہ حق کے خلاف ہو. اس صورت میں یا تو ٹوک دیتے یا چہرے پر ناگواری آ جاتی یا اٹھ کر چلے جاتے. نہ پسند تھا کہ کھڑے کھڑے کوئی اہم بحث چھیڑ دی جائے، یعنی اگلا واش روم میں گیا اور آپ کھڑے ہو گئے وہیں، ذرا میری بات سنیے گا. کیا ہم اکثر ان باتوں کا خیال رکھتے ہیں جو اللہ کے نبی کا عام معمول تھا؟ ریئلی ہم نہیں رکھتے. ہم کلچرڈ نہیں ہیں اس طرح کے جتنے کہ اللہ کے نبی کلچرڈ تھے، حالانکہ آپ دنیاوی اسکولوں کالجوں میں کوئی نہیں تھے گئے. ناپسندیدہ باتوں سے یا تو اعراض فرماتے یعنی منہ پھیر لیتے، ورنہ گرفت کرنے کا عام طریقہ یہ تھا، نوٹ کیجئے گا، کہ جب کہیں دیکھتے کہ لوگ غلط باتیں کر رہے ہیں نا، جیسے اچھی باتیں نہیں ہیں، تو براہ راست نام لے کر ذکر نہ کرتے بلکہ عمومی انداز میں اشارہ کرتے یا جامع طور پر نصیحت کر دیتے. یعنی بعض دفعہ آپ لوگوں کو دیکھتے نا کہیں غلط کام کر رہے ہیں، تو ممبر پہ آتے اور کھڑے ہو کر لوگوں کو خطاب کرتے اور کیا کہتے، لوگوں کو کیا ہو گیا ہے. تو جن کو ہوا ہوتا تھا وہ بھی وہیں ہوتے تھے نا، وہ خود ہی سمجھ جاتے تھے، تو انڈائریکٹلی نصیحت کرتے تھے. انتہائی تقدر کی صورت میں جب فقط دینی امور میں ہوتا تھا، احباب کو احساس دلانے کے لیے زیادہ سے زیادہ یہ طریقہ اظہار تھا کہ یا تو شخص متعلق کے آنے پر سلام قبول نہ کرتے یا عدم التفات دکھاتے. یہ کیا ہے بھائی تقدر؟ کہ دورت، دل میں کچھ ہونا، یعنی کسی سے دل میں ناراض تھے تو خاموش ہو جاتے تھے، اس کو دیکھتے نہیں تھے، اس کی طرف بات نہیں کرتے تھے، اگر وہ سلام کرتا تو اس کا جواب آواز کے ساتھ نہیں دیتے تھے، عدم التفات یعنی اس کو اگنور کرتے. ناپسندیدہ آدمی کے آنے پر بھی خندہ پیشانی سے پیش آتے، یعنی اپنا اخلاق خراب نہیں کرتے تھے. چنانچہ ایک بار کوئی آیا جسے آپ بیس اخو الاشیرتو یا بیس ابن الاشیر یعنی اپنے گروہ کا برا آدمی سمجھتے تھے، مگر آپ نے بے تکلفی سے بات چیت کی. حضرت عائشہ کو اس پر بڑا تعجب ہوا، آپ نے فرمایا قسم ہے اللہ کے حضور وہ شخص بدترین آدمی کا مقام پائے گا جس سے لوگ اس کی بدسلوکی کے ڈر سے ملنا جڑنا چھوڑ دیں. کیا پتہ چلا کہ آپ کو پتہ بھی ہوتا کوئی شخص برا ہے لیکن اس کے آنے پر اسے اچھی طرح ملتے. تو آپ دیکھیے کہ یہ چھوٹے چھوٹے ایتھکس ہیں. آج ہم اپنے بچوں کو سکولوں کالجوں کے بہت اس طرح کے کام سکھاتے ہیں کہ جس کے بعد وہ بڑے ایٹیکیٹڈ کہلائیں. آپ اور میں ایٹیکیٹس کے نام پہ بعض دفعہ دوسرے کام تو کراتے ہیں. کہہ لیجئے کہ ہمیں نبی صلی اللہ علیہ وسلم کی یہ باتیں اگر ہم ان پہ عمل کر لیں تو ہماری شخصیت پسندیدہ ہو جائے گی.
میں کافی سال سے 14 سال ہو گئے ہیں میں ناروے آ رہی ہوں، تو جب نارویجنز کو آپ ہائی کرتے ہو وہ جواب دیتے ہیں، اسی طرح آپ یعنی سیرینز کو دیکھو گے وہ ایک دوسرے سے جہاں بھی ملتے ہیں، افغانی، ایرانی، صومالی، بہت ایک دوسرے کو سلام کرتے ہیں، ایک دوسرے سے بہت اچھا ملتے ہیں. مگر میرے ساتھ بہت زیادہ ایسے ہوئے، کیونکہ چھوٹے ہوتے تو ہمیں وہ یہ کہتے ہیں کہ سلام کرتے ہیں اور اس طرح نا، تو یہاں اس طرح کافی ہوا ہے کہ آپ کسی پاکستانیوں کو سلام کرو تو وہ آپ کو جیسے گھورنے لگ جاتے ہیں. عموماً جو آنٹیاں ہوتی ہیں وہ ایسے گھور کے دیکھتی ہیں جیسے آپ نے کوئی غلطی کر دی ہے، تو وہ بہت عجیب محسوس ہوتا ہے. تو اس طرح اتنی دفعہ ہوا ہے کہ میں نے آپ سلام لینا ہی چھوڑ دیا ہوا ہے. بہت یعنی کہ پاکستانیوں سے نا، اسی طرح اسکول کالجز میں بھی جو دوسرے قوم کے لوگ ہوتے ہیں وہ ایک دوسرے سے بہت اچھا ملتے ہیں، لیکن جو پاکستانی ہوتے ہیں ان کو پتہ لگے وہ آپ کے قریب بھی نہیں آتے.
جی یہ بات آپ کی سچ ہے، یہ تو آبزرو کیا گیا، لیکن یہ کہ آپ نے ان کو سلام کرنا نہیں چھوڑنا، کیونکہ حدیث ہے کہ لوگ قیامت کے قریب اسی کو سلام کریں گے جس کو جانتے. تو اصل میں چونکہ ہمارا کلچر نہیں ہے. اچھا میں کبھی کسی سے، ویسے تو میں جاتی باہر کام ہوں، لیکن رات جاتے آتے کبھی یا کوئی اس واک کے دوران کبھی کوئی ملے سلام کرے تو پھر عورتیں بعد میں کہتی سوری ہم نے آپ کو پہچانا نہیں ہے. بھائی آپ کون ہیں؟ بھائی آپ کی مسلمان بہن ہوں. اچھا پھر ٹھیک ہے. تو کہنے کا مطلب یہ کہ یہ چونکہ کامن نہیں ہے نا، تو آپ سارے کرنا شروع کر دیں تو کامن ہو جائے گا، رواج ہی ڈال دیں نا، ڈال دیجئے. جزاک اللہ خیر. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.